रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङको प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिहरूको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ भने आजको कार्यक्रममा हामी मुस्ताङ र लमजुङका आदिवासी जनजातिको प्रकृति र संस्कृति बीचको साइनोको पुनर्ताजगी गर्दै केही गाउँमुखिया महिला र युवाहरूका कुरा सुनाउनेछौ। नेपालका आदिवासी जनजाति समुदायको संस्कृति र संस्कारको आफ्नै पहिचान र अस्तित्व छ। आदिवासी जनजातिहरूले आफ्नो पहिचान स्थापित गर्नको लागि समाजमा अनेक संघर्ष गर्दै जीवित राखेको छ। आदिवासी जनजातिको बाहुल्य भएको गाउँहरूमा मुख्य प्रथा थियो, तर पछिल्लो समयमा प्राय स्थानमा लोप भइसके पनि मुस्ताङमा भने सो प्रथा अझै जीवित छ। मुस्ताङमा अहिले पनि गाउँको रेखदेख, संस्कृति संस्कार र स्थानीय विकासमा मुखियाहरूले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। मुखियाको जिम्मेवारी र स्थानीय विकासमा मुखियाहरूको महत्वपूर्ण भूमिका रहेको छ। मुखियाको जिम्मेवारी नै गाउँको रेखदेख गर्ने, संस्कृति संस्कारको जगेर्ना गर्ने र गाउँको सेवा गर्नु हो। यसै सन्दर्भमा आज हामीले गरबजोङ गाउँपालिका वडा नम्बर 1 सिमाङ गाउँका गाउँमुखिया धनबहादुर थकालीसँग कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी। मुखियाजी, कार्यक्रममा तपाईँलाई स्वागत छ।
हजुर, मेरो तर्फबाट पनि नमस्कार। हजुर, स्वागत छ।
गाउँको मुखिया हुनुहुन्छ, कति वर्ष भयो मुखिया हुनुभएको अनि कति वर्ष बाँकी छ नि हजुरको कार्यकाल चाहिँ?
भन्नै पर्दा योभन्दा पहिला त मैले 10 वर्ष कार्यकाल धानेको हो। पहिला 13-14 वर्ष अगाडि, त्यसपछि म पोखरा झरेपछि बिचमा ग्याप भएँ। अहिले गाउँमा गएपछि 3 वर्षको कार्यकाल हो, 2 वर्ष सकेर अब 2 महिनाभन्दा बाँकी छैन। अब यो साउनको 15 गते चाहिँ मेरो अवधि सकिन्छ।
अनि मुस्ताङमा मुख्य प्रथाको इतिहास चाहिँ कहिलेबाट सुरु भयो, कति लामो इतिहास छ यो मुख्य प्रथाको चाहिँ?
धेरै लामो इतिहास छ, हामी सम्झेदेखि नै मुखियाको प्रस्थान थियो।
हजुरहरू जन्मिनुभन्दा अगाडि?
जन्मिनु अगाडिबाटै गाउँमा एउटा व्यवस्थापन गर्नको लागिदेखि नै अब मुखियाको प्रचलन थियो।
अनि मुख्य कसरी चयन हुन्छ र गाउँ मुखियाको मुख्य जिम्मेवारी चाहिँ के हुन् नि?
मुख्य चयन भन्न पर्दा चुनाव पनि हुँदैन, भोटिङ पनि हुँदैन। अनि कसरी त्यहाँ गाउँमा सबै जनसमुदाय भेला भएर यो गाउँको लागि नियम रीतिरिवाज कसरी सम्हाल्न सक्छ र कुनले पक्षपात गर्दैन, त्यस्तो व्यक्तिलाई चाहिँ सर्वसम्मतिबाट तपाईँ चाहिँ बसिदिनु पर्यो भनेर अनुरोध गरेपछि जनताको अनुरोध अनुसार स्वीकार गरेर मैले भन्नुपर्दा सम्झिनु पर्ने पहिलो 10 वर्ष कार्यकालमा चाहिँ हाम्रो यो पञ्चायत गाउँपालिका अलग्गै थियो, टुप्चे गाउँपालिका थियो भने अहिले हाललाई चाहिँ खर्बजङ गाउँपालिका भयो। म त्यतिखेर 5 वर्षको सङ्घर्षमा चाहिँ उनीहरू चुप्चे भन्ने गाउँमा 7 वटा थियो भने चिमाङ भन्ने गाउँमा चाहिँ 2 वटा मात्र थियो। हरेक योजनाहरू आउँथे, योजना आउँदाखेरि बहुमतको आधारले 7 जनाले जति पनि समस्या जति बचेर आए पनि ती 7 वटालाई लैजान्थ्यो। म चाहिँ भर्खरको युवा जोसिएर चाहिँ गाउँमा केही गर्छु भन्ने पहलमा गएको थिएँ र 3 वर्षसम्म पनि 10,000 पनि बचत पार्न सकेन गाउँमा। त्यसको अवला दुःख लाग्यो, आफू जोसिएर गएको छ गाउँमा केही गर्छु भनेर चाहिँ इच्छाले गएको थिएँ, तर त्यहाँ गएर 3 वर्षसम्म 10,000 पनि बचत चाहिँ छिमाङ गाउँलाई पार्न सकेन। त्यस सिलसिलामा म चाहिँ अलिकति ठ्याक्कापटामा जिल्लामा जुमसुममा बढी धाउने गर्थेँ। सिडिओ सभापतिहरूसँग त्यतिखेर मुस्तामा गाडी सारी थिएन, उहाँहरूको चढ्ने साधन भने घोडा थियो। म चाहिँ यो व्यवसायको हिसाबले घोडाको दाना घाँस सप्लाई गर्ने ठेक्का लिने थिएँ हरेक अफिसमा, सिडिओसँग सभापतिसँग जिल्लाको सभापतिको अफिसमा पनि सिडिओको अफिसमा मैले सप्लाई गर्ने थिएँ, अनि उहाँहरूले मलाई चाहिँ ठेक्दार साहब भनेर चाहिँ हाम्रो चिन्जान हुन्थ्यो। र त्यही गर्ने क्रममा म 3 वर्षको अवधिमा पछि त्यही गरेर सिद्ध नलागेपछि म सिडिओसँग सल्लाह मागेँ। अन्त सिडिओ साहब हामी त्यो चाहिँ गाउँपालिकामा त्यतिखेर गाउँ पञ्चायत थियो, हामीले 1 रुपियाँ 10,000 पनि 3 वर्षमा 10,000 पनि बचत पाएन सर, यसलाई के गरौँ, म त त्यहाँ गाउँमा के गर्छु भने जोसिएर गएको, के उपाय छ सर, ल उपाय चाहिँ बताइदिनु पर्यो भनेपछि सिडिओ साहब र म सल्लाह गरेर चाहिँ सिडिओ साहबले के भन्नुभयो भने तपाईँले चाहिँ बैठकमा चाहिँ हरेक मिटिङमा बैठकमा बोलाउँछ, बैठकमा बोलाउँदाखेरि चाहिँ तपाईँले त्यहाँ हाजिर चाहिँ गर्नुहोस् तर त्यहाँ उपस्थित हुने छैन भनेर लेखिदिनुहोस्। तपाईँले चाहिँ कम्तीमा पनि 5 चोटि त मिटिङ त बहिष्कार गर्नुहोस्, अनि पक्का पनि पछि प्रधान पञ्च उपप्रधान पञ्च पनि पक्का तपाईँको आउनेछ, किन आएन भनेर आउनेछ, त्यतिखेर तपाईँले चाहिँ प्रसार राख्नुहोस्, पुरै योजना चाहिन्छ भने नभन्नुहोस्, तपाईँले अब भाग नियम सरकारी नियमले गर्दाखेरि वडामा भाग लानु पाउँदैन, त्यही तपाईँ चिमाउनु नपाएको हुनाले तपाईँले चाहिँ यो आन्तरिक कुरा हो, तपाईँ त्यहाँ विरोध गर्नुहोस् कि अबदेखि आउने बच्चे 9 भाग लाएर 2 भाग चिमाङमा दिन्छौँ भने म समावेश हुन्छु, होइन भने म समावेश हुँदैन, तपाईँहरू बहुमतबाट पारित हुन्छ जस्तो योजना पनि, हामी चिमाङ गाउँबाट 2 वटा चाहिँ केही सिप लागेन, त्यही भएर म चाहिँ 5 वटा चाहिँ मिटिङ बहिष्कार गरेको भन्नुहोस्, अनि सफल हुन्छ त्यसमा समावेश हो भने अवश्य नै बाटो खुल्नेछ भने सिडी साथी मलाई सल्लाह दिनुभयो र 6 पटकको बैठकमा चाहिँ नभन्दै उहाँले भने जस्तै गरेर अध्यक्ष उपाध्यक्ष सचिव धरि मेरै घर आएर के भयो धनबहादुरजी, कमसेकम तपाईँ चित्त नबुझेको पालिकामा आएर त छलफल गर्नुहोस्, तपाईँको मिटिङकै पैसा कस्तो कारणले गर्नुभयो भन्दाखेरि उहाँले त्यो सोद्धाखेरि मैले सिधै प्रस्ताव राखेँ, तपाईँको 7 वडा छ बहुमूल्य लैजान्छ योजना, दुःख लाग्दो कुरो म यो युवक भएर आएर केही गर्छु भने आउने मान्छेले मैले 3 वर्षसम्म मैले केही पनि गर्न सकेन, दुःख लाग्छ, अब आयो भने त कसो गरौँ त भने उहाँले सल्लाह माग्नु भयो, हामीले पुरै बजेट पनि ल्याऊ भन्दैनौँ, दिनुपर्छ भन्दैनौँ, समस्या चिमाङ पनि छ टुक्सी पनि छ, अब आयो भने त आउने बचत चाहिँ 9 भाग लगाउने 7 भाग तपाईँ राख्नुहोस्, 2 भाग चाहिँ हामीले चिमाङ दिनुहोस्, यतिमा स्वीकृत हुन्छ भने म समावेश हुन्छु, होइन भने बहिष्कार गरेर बस्छु भनेपछि हामी करिब पनि 2 घन्टा छलफल बस्यौँ। पालिकाको वडाको सदस्य नबसिकन हामी अध्यक्ष उपाध्यक्ष सचिव र म बसिसकेपछि अन्तिम निर्णय चाहिँ त्यसमै पारित भएर 9 भाग लगाइयो। 9 भाग लगाउँदाखेरि हामीलाई त्यतिखेर 60,000 चन्चुल परेको थियो 2 भागले गर्दाखेरि, अनि मैले सर्वप्रथम हाम्रो चिमा भन्ने गाउँमा चाहिँ हाम्रो यो खाना जीविका चलाउनलाई त्यतिखेर यसो चामल चाहिँ धेरै लाने थिएन, हाम्रो त्यहीँको स्थानीय लोकल फापर पिसेर खाने चलन थियो भने हाम्रो फापर पिस्नेलाई घट्ट ढुङ्गे घट्ट चाहिँ गाउँबाट चाहिँ तल ओह्रालो जाँदा आधा घन्टा, आउँदाखेरि भाइ बोकेर आउँदाखेरि 1 घन्टा लाग्नु थियो, अनि त्यो सिँचाइ पानी चाहिँ घट्ट पिस्दाखेरि सिँचाइ गर्न पाउने थिइनँ, सिँचाइ गर्दाखेरि घट्ट पिस्न पाउने थिइनँ, मेरो उद्देश्य कि सबभन्दा गाह्रो चिमाङमा चाहिँ त्यही घट्ट पिस्नलाई नै गाह्रो देखेर यो घट्टालाई माथि गाउँमा ल्याउनु पायो भने बनाउन पायो भने त्यही पानीले सिँचाइ पनि गर्न पाइन्छ, घट्ट पनि पिस्न पाइन्छ, जनताले यसरी 1 घन्टा 1.5 घन्टा भारी पनि बोक्नु परेन, त्यो घट्ट पिस्ने एउटा घट्ट मात्र छ त्यहाँ, रातको बेलामा छोरी मान्छेले एक्लै बस्नु पनि सम्भव छैन, छोरा मान्छे राति कुरेर बस्नुपर्ने थियो, आगो फुकेर बस्नुपर्ने थियो, मेरो कल्पना सबभन्दा सुखको कल्पना त्यही थियो र जुन 5 पटकको मिटिङ बैसाएर गरिसकेपछि 6 पटकको त्यो स्वीकृत भएर चाहिँ 4 वर्ष पुग्दाखेरि जम्मा 60,000 पाएर मैले चाहिँ सुरुमा चाहिँ त्यो पिसाने घट्टा चाहिँ गाउँको पुच्छरमा गाउँको भन्दा 5 मिनटभन्दा बढी हिँड्नै पर्दैन, यसरी मुरीमुरी बोक्नु पनि पर्दैन, डालोमा लगेर पनि पिसेर ल्याउनु खाने जनताले पाएको छ, राति पिस्नु परेको छैन, त्यही पानीले सिँचाइ गर्न पाएको छ, त्यही पानीले घट्टा पिस्न पाएको छ, लाजपद खुसी लाग्छ मेरो सम्झना चाहिँ पहिलाको पदमा चाहिँ त्यो घटना लाग्छ अहिलेको कार्यकालमा पनि मैले सबभन्दा ठुलो उपलब्धि चाहिँ भदौ महिनामा ठ्याक्कै हामीले निवेदन के चाहिन्छ कागजपत्र मैले पुरा पेस गरेको थिएँ माथि केन्द्रैबाट स्वीकृति भएर आएर चिमाङलाई चाहिँ नयाँ बस्तीलाई बत्ती लाने शीर्षक पारेर 15 पोल लगेर पुरा तार लगेर माथिबाट केन्द्रबाट टेन्डरमा दिएर गाउँले एक दिन पनि सन्धान गर्नु परेन त्यो सबभन्दा ठुलो उपलब्धि चाहिँ अहिलेको नयाँ उपलब्धि 15 पोल चाहिँ मैले मुखियाको तर्फबाट चाहिँ फल गर्ने गाउँमा चाहिँ लाइन विस्तार गरिदिएको छु अहिले हाम्रो चिमाङ भन्नु पर्दाखेरि बिजुलीको पोलमा काठको पोल एउटा पनि छैन पहिला थियो सब हटाएर चाहिँ पुरै फलामको पोल अरू शान्ति काम त हेरेको त मुख्य काम चाहिँ मैले त्यही त्यो सोचेको
स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्न मुख्यको चाहिँ के भूमिका हुन्छ अनि यहाँले चाहिँ आफ्नो जुन संस्कृति संस्कार यो पहिल्यैदेखि चलिआएको छ त्यसलाई संरक्षण गर्नको लागि चाहिँ कस्तो भूमिका खेल्नु भएको छ नि
त्यसमा त अब त्यो भूमिकामा चाहिँ कुन महिनामा कुन ठाउँमा पूजा गर्नुपर्ने हो कुन महिनामा कुन यात्रा गर्नुपर्ने हो त्यो चाहिँ नोट रूपमा लेखेर हामीले चाहिँ एउटा सम्झनाको रूपमा बेला बेलामा नोट रूपमा लेखेर त्यसै पल्टाएर हेरेर त्यो संस्कृति हराउनु भएन त्यो परम्परा हराउनु भएन भने चाहिँ अब भनौँ पहिला पहिला त व्यवसाय थिएन सबै जनताहरू गाउँमा बस्ने थिए अहिले आफ्नो आफ्नो व्यवसायले गर्दाखेरि छोराछोरी परेको लागि धेरै सहरमा झरे हाम्रो चिमाङको समस्या त्यही भइरहेको छ
प्रकृतिसँग त हाम्रो एउटा अटुट साइनो छ नि त प्रकृति र हाम्रो संस्कृति संस्कार बिच चाहिँ अनि आफ्नो संस्कृति संस्कारलाई संरक्षण गर्नको लागि चाहिँ अब आउने पुस्तालाई पनि त्यो शिव ज्ञान चाहिँ हस्तान्तरण गर्नुपर्छ र मुख्यले चाहिँ आफूभन्दा पछिको पुस्तालाई चाहिँ त्यो ज्ञान शिव हस्तान्तरण गर्नको लागि चाहिँ कस्तो कस्तो योजना बनाउनु भएको छ र के लागू गर्नुपर्छ जस्तो चाहिँ यहाँलाई लाग्छ
मैले त्यो हस्तान्तरण गर्नलाई चाहिँ सम्झेर त साध्य हुँदैन त्यसैले हामी वर्षमा दुईचोटि बिचौँ हुन्छौँ अहिले हरेक आज पूजाको नीति नियमहरू कुन महिनामा के पर्छ कुन महिनामा के गर्नुपर्छ भने पुरै फाइलमा लेखेर रीति रिवाज सबै फाइलमा उतारेर पेनले लेखेर राखेको छु यसो गरे पानो पल्टाएर फाइल पल्टाएर पनि हेर्न सकिन्छ भने यसो गरी त्यो सम्झना त रहन्छ भनेर साल लेखेर चाहिँ हामीले पुरा मौखिक भर मात्र फाइलै तयार पारिराखेको छ हरेक कुराको आज पूजा यो महिनामा यो ठाउँमा यो पूजा गर्नुपर्छ यो चिज चाहिन्छ यो महिनामा यो ठाउँ पूजा गर्नुपर्छ यो चाहिन्छ भनेर चाहिँ पुरा फाइलमै रेकर्डिङ गरेर राख्यो फाइलिङ गरेर राखिदिएको छ यसो गर्ने भोलि सन्तानहरूले हामी भोलि बाइसम्म तल माथि होला बोल्न सक्ला नसक्ला त्यो आफ्नो ठाउँ छ हजुर त्यो सम्झनाको गाउँको रीतिरिवाज कसले जिम्मेवारी लिने त छैन मान्छे त बसोबास त कम छ सबैजना छैन त्यही भएर अहिले त हामीले पुरा फाइलमा रेटिङ छ जो पनि गएर हेर्न सक्नुहुन्छ र त्यो छर्लङ्ग थाहा पाउनुहुन्छ यो महिनामा यो ठाउँमा पूजा गर्दो रहेछ यो बेलामा अन्न बाली छर्ने मिति सायद हेर्नुपर्ने रहेछ यो बेलामा अन्न भित्राउने सायद हेर्नु पर्दो रहेछ यो सिँचाइ गर्ने प्रक्रियाहरू यस्तो त किसिमबाट गर्नुपर्ने रहेछ हरेक कुराको गाउँको नियम सबै हामीसँग त कम्ती पनि अहिले 1500 फाइल भइसक्यो यसरी फाइलमा रेकर्डिङ गरेर पुरा लेखेर राख्यो त्यो सम्झे त साध्य हुँदैन हामी हरेक 6-6 महिना बिचै हुँदै फाइल पल्टाएर हेर्ने बानी गर्छौँ
भनेपछि आउने पुस्ताले नि त्यो पढेर
त्यसमै सिकिन्छ सबै हरेक कुरा त्यसमै लेखेको छ हामीले किताबको पुस्तकै जस्तै बनाएर फाइलमै पुरा रेख्ने यो गतेमा यो यति महिनामा यो ठाउँमा पूजा जस्तै मुख्य 3-3 वर्षमा चाहिँ हुनुपर्ने त्यो नियम त्यहाँ राखेको छ सब हरेक कुरा राखेको छ योजना र काममा यो यस्तो तरिकाबाट गर्नुपर्छ बाहिर ठेक्का दियो भने यस्तो तरिकाले गर्नुपर्छ मैले हरेक कुरा फाइलिङ गरेर राखेको छ त्यो चाहिँ जो पनि आएर हेर्न सक्नुहुन्छ त्यो नियम कानुनहरू सबै गाउँको नियम हिजो भनिहालेँ सरकारको नियम एकातिर छ भने गाउँको रीतिरिवाज एकातिर छ भने त्यो सम्झेमा साध्य हुँदैन एउटाले सम्झिन सक्छ दुइटाले सम्झिन सक्छ सबैले सम्झिन सक्छ त्यसैले पुरै हाम्रो चाहिँ फाइलमै लेखेर राखेको हुन्छ
यो यहाँ चाहिँ अब 10 पहिला पनि मुख्य भइसक्नु भयो अहिले नै अब तपाईँको 3 अवधि पुरा हुँदैछ होइन तपाईँले अब एक किसिमले अब यो पुस्ता हस्तान्तरण पनि गर्नुपर्ने हुन्छ अनि तपाईँलाई चाहिँ एकदमै चिन्ता लाग्ने गाउँको बारेमा सोचेर चाहिँ मलाई यो कुराले चाहिँ मेरो मन छ यो यस्तो गर्न पाएँ भने अझै गाउँलाई अथवा मेरो प्रणाली जुन छ मुख्य प्रणालीले चाहिँ अझै राम्रो हुन्थ्यो जस्तो चाहिँ के लाग्छ
त्यो प्रणालीमा मैले सोच्नु पर्दाखेरि चाहिँ अन्तिम चिन्ता चाहिँ अब बुढापाकर चाहिँ भित्र गइसकेँ पढे लेखेको युवाहरू छन् युवाले गाउँको रहस्यबारे अलिकति नबुझ्दाखेरि चाहिँ चिन्ता लाग्छ पछि हामी छैन भने गाउँको यो नियमहरू के होला रीतिरिवाज के होला भन्ने चिन्ता लाग्छ त्यो चिन्ता लागेर चाहिँ बेला बेला बिच आउँदाखेरि ए बाबुहरू हो कोही भाइ पर्ने हुन्छन् कोही दाई पर्नेहरू पनि छन् ए नाताले गर्दाखेरि तिमीहरू एक अरू कुरा मात्रै नभए तिमी पढे लेखेको छौ समाजमै भिज्ने बानी गर समाज के हुन्छ नियम कानुन छ एकातिर छ तर नियम कानुन मात्रै हिँडे त हुँदैन हामी समाज जहाँ बस्ती छ त्यहाँ समाजमै भिज्नु पर्ने हुन्छ बाबुहरू यसरी गर भोलि हामी छैन भने तिमीहरू के गर्छौ पहिला पहिला खेतीमा
त्यति भने मैले सबभन्दा गाउँमा मिटिङ बस्छ यो विषयमा छलफल हुन्छ, पहिला त मोबाइल थिएन, बिचमा आएर मोबाइल आयो, मिटिङ बसेँ, मिटिङ बस्दाखेरि मैले पहिला म मुखी नचुन्दै मैले अनुभव गरेको थियो, म मिटिङमा पोखराबाट कहिले जाँदाखेरि मिटिङ बोलाउँछ जान्छु, मिटिङ हलमा बसेको हुन्छ सबैको हातमा मोबाइलबाट कोही खेलेको हुन्छ कोही केही हेरेको हुन्छ सबै मोबाइलको धुनु हुन्छ, मुखियाले अर्को मुखियाले त्यहाँ कुरा छलफल गराएको हुन्छ, यसो आफ्नो यहाँले हेर्छ पाँच छजना मोबाइलको धुनु हुन्छ, ओहो के गरेँ होला त्यो कुरो सुने कि सुने मोबाइलको धुनमा छ छलफलमा, सही गरेँ भने सही गरेँ, ताली बजाएँ ताली बजाएर सकिहाल्यो, मैले सोचेँ जब मुखिया मलाई राख्ने मैले सोचेँ सुरुको कल्पना मैले के सोचेँ भने यो ताली हुँदैन, अब जब मिटिङ सुरु भयो भने मोबाइल चाहिँ अन अफ गर्न लाउनु पर्छ मैले सोचाइ थिएँ, मेरो सुरुको ज्ञान नै जब मिटिङ सुरु भयो भने मोबाइल चाहिँ हातमा छुँदैन, म फोन आयो बाहिर गएर फोन गर्ने होइन गोजीमा राख्ने, अहिले चाहिँ हरेक मिटिङमा मोबाइल बाहिर निकाल्नु पाउँदैन, मैले सुरुको फर्स्ट दिनको काममा साउनको 15 गते मुख्य चयन भयो, मैले 16 गते मिटिङ बोलाएर मैले सुरुको प्रस्ताव त्यो राखेँ, त्यही भएर कि किनभने छलफलको त सुन्नु पऱ्यो, जस्तै हाम्रो ट्रेनिङमा मोबाइल चलाउन पाउनु भने जस्तै मोबाइल मान्छे मोबाइलको धुनमा जान्छ नि।
हस् तपाईँले चाहिँ अब चिमाङको मुख्य प्रथाको बारेमा चाहिँ धेरै कुरा जानकारी गराइदिनु भयो र कार्यक्रमको लागि पनि समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
हस् मेरो कुरा पनि मुखियाको चिमाङको बारेमा केही यति बिबिली भ्याषण सुनाएको थिएँ तपाईँलाई अगाडि सुनाउन पाएँ र केही छुटपुट भएको म क्षमा पाऊँ, तपाईँलाई अनुवाद लिनुभएकोमा मेरो तर्फ पनि धेरै धेरै धन्यवाद।
सुन्नुभयो मुस्ताङको चिमाङ गाउँका मुख्य धनबहादुर थकालीसँगको कुराकानी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम साइनो, यो कार्यक्रम रेडियो मर्साङ 95 मेगाहर्ज सँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। अब हामी मुस्ताङबाट लमजुङ जिल्लाको भुजुङ गाउँको कुरा सुनौ। एक गाउँ एक गाविसको रूपमा परिचित थियो लमजुङको भुजुङ गाउँ, तर संघीयता पछि भुजुङ कोलासौथर गाउँपालिका वडा नम्बर 4 पर्दछ। गुरुङ समुदायको बहुल्यता रहेको भुजुङमा मुस्ताङको जस्तो मुख्य प्रथा नभए पनि प्रत्येक वर्षको भदौ महिनामा रीतिथिति व्यवस्थापन समितिको अगुवाईमा गाउँको नियम गाउँले आफै बनाउँछन्। यसै विषयमा केन्द्रित रहेर कोलासौथर गाउँपालिका वडा नम्बर 4 निवासी हेमन्त गुरुङसँग हामीले रीतिथिति व्यवस्थापन समिति र विविध पक्षमा कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको कुराकानी। नमस्कार, कार्यक्रममा तपाईँलाई स्वागत छ।
नमस्कार, धन्यवाद।
भुजुङवासीहरूले हरेक भदौ महिनामा चाहिँ भदौ सभा मार्फत आफ्नो रीतिथिति नियम र कानुन आफै बनाउनुहुन्छ, भदौ सभा भनेको के हो?
भदौ सभा भनेको चाहिँ भुजुङको नीति नियम बनाउने एउटा सभा हो, त्यो चाहिँ भुजुङको रीतिथिति व्यवस्थापन समिति मार्फत हुन्छ।
रीतिथिति व्यवस्थापन समिति कसरी चयन हुन्छ अनि कति वर्षको लागि चाहिँ सो समितिमा चाहिँ सदस्यहरू चयन गर्नुहुन्छ नि?
रीतिथिति व्यवस्थापन समिति चाहिँ विशेष गरी अध्यक्षको धेरै भूमिका हुन्छ, अध्यक्ष चाहिँ गाउँले अब गाउँले चाहिँ उहाँको कुरा मान्ने होइन, उहाँको चाहिँ अब उहाँले भनेको कुराहरू निर्णयहरू चाहिँ मान्नु पर्यो नि त। रीतिथिति व्यवस्थापन समिति भनेको त बुझुङको त मुख्य व्यक्ति जस्तै हो रीतिथिति अनुसार, त्यसमा चाहिँ हाम्रो 3 कार्यकाल हुन्छ। रीतिथिति व्यवस्थापन समितिको चाहिँ अध्यक्ष लगायत प्रत्येक टोलबाट एकजना सदस्य चाहिँ अनिवार्य बस्नुपर्ने हुन्छ, किनभने रीतिथितिको कुराहरू चाहिँ प्रत्येक टोलमा पुग्नुपर्ने हुन्छ नि त, साबिकको वडाहरूमा अहिलेको टोल, अनि त्यस्तै गरी युवा क्लबको अध्यक्ष पनि त्यसको सदस्य हुन्छ, युम्बो विकास आमा समूह भुजुङको अध्यक्ष पनि त्यसको सदस्य हुन्छ, र स्थानीय सरकार भएको हुनाले चाहिँ जनप्रतिनिधिहरू अध्यक्ष लगायत जनप्रतिनिधिहरू चाहिँ त्यस समितिको पदेन सदस्य हुन्छ, र हाम्रो समावेशिताको नियम अनुसार चाहिँ 33% महिलाहरू चाहिँ अनिवार्य समितिमा हुन्छ।
के कस्ता कामको लागि चाहिँ नीति नियम बनाउनुहुन्छ, नीति नियम बनाउने प्रक्रिया चाहिँ कस्तो हुन्छ नि?
भदौ सभामा चाहिँ हाम्रो ती नियमहरू चाहिँ पहिलो कुरा चाहिँ बार बन्देजको कुराहरू हुन्छ, र दोस्रो कुरा रीतिथिति सम्बन्धी नै हुन्छ, तेस्रो कुरा दरभाव सम्बन्धी हुन्छ, र चौथो चाहिँ दण्ड जरिवानाको कुराहरू हुन्छ। र यो नियम चाहिँ कसरी बनाउँछ भने प्रत्येक टोलबाट चाहिँ आफ्नो प्रस्तावहरू ल्याइन्छ, भोलि चाहिँ हाम्रो सभाको फाइनल दिन छ भने आज बेलुका वा हिजो अस्तितिर नै आफ्नो टोल बसेर चाहिँ हामीले चाहिँ यो वर्षको नीति नियमहरू चाहिँ के राख्दा उचित हुन्छ, अनि पोहोर राखेको नीति नियमहरू चाहिँ परिमार्जन गर्नुपर्ने नीति नियमहरू के छ भनेर चाहिँ आफ्नो टोलबाट चाहिँ बैठक बसेर चयन गरेर लगिन्छ, र प्रत्येक टोलबाट चाहिँ एकजना सदस्य हुने भएपछि चाहिँ सदस्य मार्फत चाहिँ भदौ सभामा पेश हुन्छ।
समितिमा महिलाको चाहिँ अब 33% हुन्छ भनेर यहाँले भन्नुभयो होइन, युवाहरूको भूमिका के हुन्छ अनि सँगसँगै समितिको अध्यक्षमा चाहिँ अहिलेसम्म चाहिँ महिला भएको छ कि छैन नि?
अहिलेसम्म चाहिँ समितिको अध्यक्षमा महिला भएको छैन, अब चाहिँ हुनसक्छ होइन, अब चाहिँ महिलाहरू पनि सक्षम भइसक्यो नि त, हामी पनि रीतिथिति व्यवस्थापन समिति सञ्चालन गर्न सक्छौँ भन्ने क्षमता चाहिँ भइसक्यो। तर त्यो रीतिथिति व्यवस्थापन समितिमा बस्नको लागि चाहिँ पहिल्यैदेखि चलिआएको भुजुङको सिमीभूमि सिल्दो नाल्दो पुज्नीदेखि लिएर भुजुङको रीतिथिति बारे चाहिँ सबै थाहा हुनुपर्छ, त्यसैले चाहिँ त्यसमा चाहिँ अलिक पाएको मान्छेलाई नै अध्यक्ष राखिन्छ। युवाको भूमिका चाहिँ अब विशेष गरी चाहिँ सचिवमा चाहिँ युवा नै राखिन्छ होइन, युवाहरूलाई चाहिँ अब पुस्तान्तरण गर्नुपर्ने हुन्छ, अध्यक्ष पछिको भाइटल पोस्टमा चाहिँ विशेष गरी युवाहरू नै राखिन्छ।
तपाईँ त सानो कार्यक्रमको सामाजिक परिचालक पनि हुनुहुन्छ होइन, गाउँका बाबा आमा समूह महिलाहरू र युवा पुस्ताहरूको सिपलाई जगाउन सानो परियोजनाले चाहिँ के कस्ता कार्यक्रमहरू चाहिँ भुजुङमा गर्दै आएको छ नि?
म चाहिँ यो सानो परियोजनामा सामाजिक परिचालिका भइरहँदाखेरि चाहिँ सानो परियोजनाबाट भुजुङमा सञ्चालन हुन लागेको हरेक कुराहरू मलाई जानकारी हुन्छ। विशेष गरी चाहिँ सुरुमा हाम्रो चाहिँ सानो परियोजनाले चाहिँ जनजाति जलवायु परिवर्तन सम्बन्धी आदिवासी जनजातिको माझमा चाहिँ भुजुङमा आएर जम्मा 50-55 जनाको सहभागितामा चाहिँ यो अभिमुखीकरण कार्यक्रम अथवा यो जलवायु परिवर्तन सम्बन्धी जनजातिहरूको भूमिकाको बारेमा चाहिँ हाम्रो 2 दिने गोष्ठी भएको थियो। र त्यसपछि चाहिँ हाम्रो जनजाति महासङ्घबाट सिलाइ कटाई तालिमको लागि जनजातिहरूको सिप र ज्ञानको आधारमा चाहिँ सिलाइ बुनाई तालिम राखिएको थियो, त्यसमा चाहिँ भुजुङबाट चाहिँ 5 जनाको सहभागिता रहेको थियो। र अर्को चाहिँ यो जनजातिहरूको अन्तर्राष्ट्रिय स्तरमा चाहिँ जनजातिहरूको हक अधिकार के हुनसक्छ, हामीले चाहिँ कस्तो प्रस्तावहरू लाँदाखेरि उचित हुन्छ भनेर चाहिँ हामीले चाहिँ कोपमा पनि सहभागी हुने अवसर पायौँ, त्यसमा पनि भुजुङबाट 2 जना सहभागीहरू उपस्थित भएका थियौँ, त्यसमा पनि हाम्रो राम्रै सहभागिता रहेको कुरा म यहाँलाई भन्न चाहन्छु। र अर्को चाहिँ यो जनजाति महासङ्घको जलवायु सम्बन्धी चाहिँ बेला बेलामा ट्रेनिङहरू भइराखेको हुन्छ, त्यसमा पनि हामीले भुजुङबाट 1 जना महिलालाई सहभागी गराउन सफल भयौँ। र त्यसै गरी एसिया स्तरको चाहिँ भ्रमण अथवा गोष्ठीमा चाहिँ भुजुङको पनि सहभागिता थियो, त्यो कार्यक्रम चाहिँ मुस्ताङको ठिनी गाउँमा भएको थियो, त्यहाँ पनि हामीले 1 जना भुजुङको सानो परियोजनामा आबद्ध सदस्यलाई चाहिँ पठाएको थियौँ। अब यसको लगत्तै भुजुङमा चाहिँ भुजुङ्गेले यो सानो परियोजना मार्फत चाहिँ 2-3 जना प्लम्बिङको लागि र 2 जना इलेक्ट्रिसियनको लागि हामीले नाम पठाएका छौँ परियोजनामा, पक्कै पनि यो कार्यान्वयन हुन्छ होला। र आमा समूहलाई लक्षित गर्दै र सिप हस्तान्तरण अथवा लोप हुन लागेको उनबाट उत्पादित राडी बक्खुहरूको लागि चाहिँ भुजुङमा तालिम हुन गइरहेको छ र परियोजनाबाट चाहिँ तत्कालै गर्ने निर्देशन आएको थियो, तर भुजुङ चाहिँ धेरै खेतीपाती गर्नुपर्ने ठाउँ भएकोले चाहिँ यो जेठ असारमा चाहिँ हाम्रो धान रोप्ने सिजन भएकोले मैले चाहिँ असार सके लगतै साउनमा चाहिँ गर्ने भनेर चाहिँ उहाँहरूसँग अनुरोध गरेको छु। अब चाहिँ राडी बक्खुको तालिम हुँदैछ छिट्टै। अनि महिलाहरूको चाहिँ स्वास्थ्यलाई मध्यनजर गर्दै र धुवा धुलो रहित खाना पाहुनाहरूलाई चाहिँ अब भुजुङ पनि पर्यटनसँग जोडिएको हुनाले पर्यटकहरूलाई चाहिँ धुवा धुलो रहित खाना खुवाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ होमस्टे लक्षित गरेर भुजुङमा चाहिँ सानो परियोजनाबाट 60 वटा विद्युतीय चुलो चाहिँ वितरण भएको छ।
यो रीतिथिति व्यवस्थापन समितिले रीतिथितिदेखि वन सम्पदाको संरक्षणको लागि पनि नियम बनाउँछ र सँगसँगै वन जङ्गल र प्राकृतिक स्रोत साधनको संरक्षणमा चाहिँ गाउँलेहरूको चाहिँ के भूमिका हुन्छ?
भुजुङमा चाहिँ संरक्षण वनहरू पनि रहेको छ र संरक्षण वन सँगसँगै हाम्रो समुदायको स्थानीय वनहरू पनि छ, त्यसमा चाहिँ रीतिथिति व्यवस्थापन समितिले वन र प्राकृतिक सम्पदाहरूको संरक्षणमा चाहिँ आफ्नो ठाउँबाट भूमिका खेलेको हुन्छ, तर विशेष गरी चाहिँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङमा स्थापना भएदेखि चाहिँ अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति भन्ने चाहिँ छ भुजुङमा, समिति मार्फत नै यो प्राकृतिक स्रोत सम्पदा संरक्षणको कामहरू भइरहेको छ।
आज भोलि त गाउँ गाउँमा स्थानीय सरकार छ होइन, तपाईँको संस्कृति संस्कार ज्ञान र सिप जोगाउन स्थानीय सरकारले चाहिँ काम गरेको छ या छैन, अनि सँगसँगै रीतिथिति व्यवस्थापन समितिले उनीहरूसँग चाहिँ समन्वय सहकार्य चाहिँ कतिको गर्छ नि?
भुजुङमा स्थानीय सरकार भएपछि चाहिँ रीतिथिति व्यवस्थापन समितिसँग राम्रो सम्बन्ध रहेको छ, रीतिथिति व्यवस्थापन समिति र स्थानीय सरकार अथवा वडा समितिको चाहिँ सल्लाह अनुसार हामीले चाहिँ पालिकाबाट चाहिँ वडामा बजेट विनियोजित भइसकेपछि हामीले योजना तर्जुमा चाहिँ रीतिथिति व्यवस्थापन समिति बुजुङका जति पनि गाउँ विकास समितिहरू रहेको छ सबै समितिहरूको उपस्थितिमा नै हामीले योजना तर्जुमा बनाएको हुन्छ र बुजुङको रीतिथिति संस्कार संस्कृति संरक्षणको लागि चाहिँ स्थानीय सरकार अथवा वडा कार्यालयबाट चाहिँ बजेट विनियोजित भइरहेको छ।
हस्त कार्यक्रमको लागि चाहिँ तपाईँले समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
सुन्नुभयो बुजुङको रीतिथिति व्यवस्थापन समितिले गर्दै आएको कामबारे हेमन्त गुरुङसँगको कुराकानी। अब पनि हामी कार्यक्रममा युवाको कुरा सुनौ है। आदिवासी समुदायको आफ्नै परम्परागत ज्ञान र सिप छ, भाषा र वेशभूषा छ, जसको जगेर्नको लागि अझै पनि गाउँघरमा अग्रजहरू लागि परेका छन्। तर विभिन्न परिस्थितिले गर्दा युवाहरूको यस विषयमा कम चासो हो कि वा संलग्नता नै कम हो भन्ने पनि गरिन्छ। तर आदिवासी जनजाति महासंघले जेठ 20 गतेदेखि 22 गतेसम्म पोखरामा आयोजना को कार्यक्रममा भने युवाहरूको सहभागिता उल्लेखनीय थियो। सो कार्यक्रममा सहभागी कास्कीको उल्लेरी, छोमराङ, मुस्ताङको स्यान, लमजुङको घलेगाउँ र भुजुङको युवाहरूलाई आदिवासीको परम्परागत ज्ञान, सिप, वेशभूषा, भाषा, संस्कृतिको संरक्षणको लागि युवाहरूको भूमिका के हुन्छ भनेर हामीले उहाँहरूको भनाई संकलन गरेका छौ। सुनौ के युवाहरूको विचार।
गाउँपालिका 11 छमुङबाट युवा पुस्तक भनेको भविष्यको कर्णधार हो। आदिवासी समुदायमा रहेका ज्ञान, सिप, कला युवा पुस्तकले सिकिएन भने भविष्यको हाम्रो पहिचान हराएर जान्छ र भावी पिँढीले हाम्रो अस्तित्व र पहिचान देखाउन युवा पुस्तक हाम्रो समुदायमा रहेका यस्ता ज्ञान, सिप, कला, भाषा, वेशभूषा सिक्न र बुझ्न एकदमै आवश्यक छ। अब हाम्रो ए मस्या छ्या मम छ्या मस्या लु मम लु मस्या मि मम भने जस्तै हाम्रो अब भाषा हाम्रो योहरू सिकेन भने हाम्रो यो पछिको यो हाम्रो संस्कार संस्कृति सबै हराउँदै जान्छ। तिनीहरू हामीले एकदम जरुरत छ सिक्नुपर्ने। अब हाम्रो बुवा आमाले नि हामीलाई सिकाउनु पर्छ, हामीले नि त्यो हामीले सिक्नुपर्ने अब कर्तव्य पनि हुन्छ।
सुरन थकाली, म चाहिँ थकाली समाजबाट बोल्दैछु अनि मेरो घर चाहिँ स्याङ मुस्ताङ हो। अब पहिलादेखि चलिआएको चलनहरू धेरै छ हाम्रो गाउँठाउँमा, जस्तै अब नाचहरू हुन्छ धेरै, याक नाच अनि के अरे लामा नाचहरू हुन्छ। अब तिनीहरू पहिलाबाटै चलिआएको हो तर अहिले चाहिँ बिस्तारै हराउँदै गयो, किनभने अब बाबाआमाले नि खै अब बच्चा बेलामा हामीलाई अब नसिकाएको हुनसक्छ कि अब हामीलाई भाषा नि राम्रोसँग आउँदैन, अब के भयो के भएन, अब संसारै चेन्ज भइसक्यो, अब हामीले पनि अब सिक्न नचाहेको हुन नि सक्छ त्यति बेलामा। बच्चा बेलामा जे होस् सिकाइदिनु भएको भए अहिले हामीलाई धेरै कुरा थाहा हुन्थ्यो। अब घोडा बोकाउनेदेखि लिएर खच्चरहरू बोकाउनेदेखि लिएर खच्चरहरूलाई कसरी त्यो बनाउनेदेखि लिएर अनि खेतहरू आली बाली कसरी लाउने हो त्यो हामीलाई अवश्य राम्रोसँग थाहा छैन, किनभने बाबाआमाले खासै अब हामीलाई पीडा नहोस् भनेर अब पढाइ मात्रै फोकस होस् भन्ने मात्रै चाहनुभयो होला, त्यसैले हामीलाई केही पनि थाहा भएन त्यस्तो बारेमा। अब चाहिँ बल्ल अहिले ठुलो भएर बल्ल बुझ्न थाल्यो कि अब हामीले त्यसको महत्त्वहरू कति छ, के छ संस्कार भनेको, कति कति अब हाम्रो पुस्ताहरूले कतिलाई दिनुपर्ने छ, अब त्यो जोगाउन चाहिँ अब हामीले धेरै मिहिनेत गर्नुपर्छ। अब हामीले त नभए पनि अब सहयोग हुन्छ कि बाजे बजेहरूले अब बिस्तारै अब आफ्नो नाति नातिनीहरूलाई जोगाउने, के भन्ने, अब कुराहरू सिकाउने, राम्रो कुराहरू, अब संस्कार कसरी के कहाँबाट कहाँ पुगिसक्यो, के भइसक्यो त्यसको बारेमा वर्णन गरिदिने, वेशभूषाहरू लगाउन सिकाउने, अब चालचलनहरू सबै सिकाउनु पर्छ। अनि अब हामीले पनि अब यो जे हुनेछ भइगयो, अब हामीले पनि अब रुल्सहरू के छ, लसहरू के छ सबै राम्रोसँग बुझेर अब आफ्नो झरेको पुस्ताहरूलाई राम्रोसँग सिकाएर अब बल्ल त्यसपछि चाहिँ संस्कार संस्कृतिहरू चाहिँ जोगिन्छ होला सायद।
दिलमाया गुरुङ, मेरो ठेगाना चाहिँ खोला सोथार, वडा नम्बर 3, घलेगाउँ लमजुङबाट। अरू जातिको जस्तै हामी गुरुङहरूको पनि आफ्नै सांस्कृतिक संस्कार र भाषा छ, तर युवाहरूमा चाहिँ खासै चासो भएको पाउँदैन। हाम्रो सांस्कृतिक संस्कार भाषा जोगाउन बाबा आमाहरूले पनि सिकाउनु पर्छ र हामी पनि सिक्न तयार हुनुपर्छ। यदि हामीले नै हाम्रो संस्कार भाषा जोगाउन लागि परेन भनेपछि अरू पुस्ताहरूले झन् केही थाहा हुँदैन र हाम्रो भाषा सांस्कृतिक पनि हराउँछ। त्यसैले आजैदेखि नै सिक्न सिकाउन अनि युवाहरू तयार हुनुपर्छ।
कमल बहादुर गुरुङ, म भुजुङबाट, म नीति निर्देशक हुँ। हाम्रो आदिवासी जनजातिहरूको यो जति पनि भाषा संस्कार संस्कृति चालचलनहरू बिस्तारै हारिरहेको छ, त्यसमा चाहिँ हामी युवाहरूको चाहिँ पनि ठुलो भूमिका हुन्छ यसलाई बचाउनका लागि। त्यसको लागि चाहिँ हाम्रो बुबाहरूले पनि त्यसको महत्त्व, यसको कारणहरू चाहिँ युवाहरूलाई बुझायो भने युवाहरू थप इन्ट्रेस्ट हुन्छ र अनि युवाहरूले पनि आफ्नो भाषा संस्कार संस्कृतिलाई चाहिँ जोगाउने दायित्व आफ्नै हो भनेर जिम्मेवारी बोध गरेर सिक्न आवश्यक छ। त्यसरी चाहिँ युवाहरू नै भविष्यको पिँढी भएको हुनाले युवाहरूले चाहिँ यो जोगाउन चाहिँ एकदमै आवश्यक छ अनि महत्त्व पनि र भूमिका पनि युवाहरूको ठुलो हुन्छ।
विशान थकाली, म तिन गाउँले थकाली संस्थाबाट चाहिँ बोल्दैछु अहिले। अब हाम्रो पुस्ताहरूको रीतिरिवाज चलन चलन चालचलनहरू चाहिँ हस्तान्तरण चाहिँ अहिले अलिक धेरै कमी नै छ अहिले हामी युवाहरूमा। त्यसको कारणहरू चाहिँ धेरै नै हुनसक्छ। अब अहिले चाहिँ मलाई लागेको कुराहरू चाहिँ किन हस्तान्तरण भएन भन्दाखेरि चाहिँ मेन कुरा चाहिँ अब गाउँठाउँमा चाहिँ शिक्षाहरूको सुविधा राम्रो नभएर चाहिँ अब समयअनुसार बाबाआमाले पनि चल्नुपर्छ, पढाइदिनुपर्छ भन्ने, अब राम्रो शिक्षा दिनुपर्छ भन्ने हिसाबले चाहिँ बाबाआमाले तल कता छ भने राम्रो पढाइ बोर्डिङ स्कुलहरू त्यतातिर हाल्नुभयो। त्यो कारणले चाहिँ अब हामी तलै तलै बस्यो, त्यसपछि चाहिँ त्यो आफ्नै अब रीतिरिवाज चालचलनहरू चाहिँ नजिक हुन पाएन, झ्यामिन पाएन, भिज्न पाएन, अनि हो त्यो कारणले चाहिँ अलिकति पछि पऱ्यो। अनि अहिले आएर चाहिँ बुझ्दाखेरि चाहिँ महत्त्व चाहिँ बुझ्यो अहिले चाहिँ अहिले समयमा अब यो महत्त्व बुझेर चाहिँ यसलाई जोगाउनु पर्ने चाहिँ देखियो देखिन चाहिँ, तर अब हामीमा चाहिँ कमी त छ। अब त्यो कमीलाई चाहिँ अब आफैले भित्रबाट विल पावर निकालेर अब सिक्नुपर्ने रहेछ, जोगाउनु पर्ने रहेछ भन्ने चाहिँ आफूमा ठान्नुपर्ने रहेछ, ठानेर अब सिक्नुपर्ने रहेछ र अब पछि अझै यसलाई चाहिँ अझ पुस्ता चलायमान गर्नको लागि चाहिँ अब हामीले हामीभन्दा सानो भाइहरूलाई पछिको पुस्ताहरूलाई चाहिँ सिकाउनु पर्ने सिकाउनेछु। अब यसको लागि चाहिँ अब हामीले चाहिँ अब आफ्नो सब हाम्रो भाषाको चाहिँ किताबहरू म्यानुअल बुक जस्तो बनाएर अब त्यहाँमा चाहिँ अब सबै अर्थ खुलाएर ट्रान्सलेट नेपालीमा नि गरेर अब थकालीमा नि राखेर हो त्यसरी गर्दा चाहिँ अलिकति पुस्तादेखि पुस्तासम्म चाहिँ हस्तान्तरण चाहिँ त्यसै हुन अलिक सजिलो हुन्छ। नत्र यस्तै ग्याप 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 हो भने चाहिँ गाह्रै छ। अब अनि ठाउँ ठाउँमा आफ्नो अब आफ्नै गाउँठाउँहरूमा राख्नको लागि सिक्नलाई त भिज्ने भनेको आफ्नो गाउँठाउँमै हो। उमेर छिपेर पनि अब त्यो सिक्छु भन्ने त अलिक गाह्रै हुन्छ, हुन्छ विल पावर चाहियो मैले भने सिक्नु त अलिक गाह्रै हुन्छ। अब इन्ट्रेस्ट अब अहिले उमेरमा आएर अब म केही गर्नुपर्छ, कामसाम गर्नुपर्ने भन्ने हुन्छ। अब कहाँ कहाँ पो हात हाल्ने, कहाँ कहाँ सोच्ने, के पो गर्ने कुरा नै आयो। मेन कुरो त अब आफ्नो गाउँठाउँमै सबै कुरा सुविधा सम्पन्न भएको भए चाहिँ यो समस्या आउँथेन पक्कै पनि।
भविन्द्र पुन अनि म उन्जेलबाट, र सबैभन्दा पहिला त हाम्रो परम्परा अथवा संस्कृतिलाई जोगाउनको लागि चाहिँ सबैभन्दा पहिला युवाहरूप्रति चाहिँ संस्कृतिप्रति चासो देखाउनु पर्ने हुन्छ। र जुन चाहिँ नि त्यो परम्परा छ, संस्कृति छ, त्यसलाई चाहिँ युवाहरूले चाहिँ नि आफ्नो सम्झेर त्यसलाई चाहिँ नि अरूबाट सिक्ने चाहिँ चाहना पनि राख्नु पर्दछ, र आफूभन्दा ठुलाबाट कहिले कहिले सल्लाह सुझाव लिनु पर्दछ। अब आफ्नो पुरानो मान्छे बिना पनि त्यो हामीले चाहिँ जानिन्छ भन्ने कुरा पनि हुँदैन। र अहिले चाहिँ नि हाम्रो चाहिँ धेरै जसो संस्कृतिहरू लोप हुँदै गइरहेको छ, र त्यो संस्कृति लोप हुनुको कारण हाम्रो एउटा चाहिँ युवाहरूको चासोको कमीको कारणले पनि हो, र अर्को चाहिँ के हुन्छ भन्दाखेरि अब संस्कृति हराउनुको मुख्य कारण चाहिँ एउटा राजनीतिक पनि हुन्छ। जब राजनीतिक र संस्कृति मिसिन्छ त्यसपछि त्यो संस्कृति प्योर रहँदैन। त्यसो भएपछि त्यो संस्कृतिमा राजनीतिक मिसिने बित्तिकै दुई थरीको विचार आउँछ, र दुई थरीको विचार आउनु भनेको चाहिँ त्यसमा चाहिँ नि अब कुनै न कुनै तरिकाले झगडा हुनु हो अथवा के हुनु, जसको कारणले गर्दा दुईतिरबाट इन्ट्रेस्ट हट्न सक्छ र त्यसले चाहिँ नि लोक बाटो नै निम्त्याउन सक्छ। अर्को एउटा मुख्य कुरा के भने युवाहरू चाहिँ अहिले जुन कमी छ, कमी भयो भन्दैमा चाहिँ हामीले चाहिँ अब गर्दै नगर्ने भन्ने पनि हुँदैन। जति छौँ त्यसले पनि केही हदसम्म त सकिन्छ कि भन्ने पनि हुनुपर्दछ। अब युवा हुनुपर्छ भन्दा 50-60 जनाले चाहिँ संरक्षण हुन्छ भन्ने पनि हुँदैन। कहिले कहिले 3-4 जना 6-7 जना अलिअलि त हुन्छ प्रत्येक गाउँमा ठाउँमा 6-7 जना 3-4 जना हुन्छ। त्यतिले भए पनि हामी चाहिँ अलिअलि भए पनि आफूले प्रयास गर्ने हो भने चाहिँ केही हदसम्म चाहिँ हुन्छ। र यसरी चाहिँ हामीले युवाले युवालाई अँगाल्ने र युवाले युवालाई साथ दिने हो भने चाहिँ हाम्रा यस्ता पुराना संस्कृति पुराना परम्पराहरू यो सब चिज सजिलोसँग भनौँ चाहिँ अब संरक्षण हुन्छ सम्म।
यिनै विचारसँगै आजलाई भने कार्यक्रमको अन्त्यमा छौं। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुलाई पनि विशेष धन्यवाद दिँदै म मीना गुरुङ बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्कार।